आयत नंबर 61 से लेकर 65 तक, 61 से 65, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम और सहाबाए कराम रजी अल्लाह अन्हुम को तसल्ली दी गई है। फरमाया, वमा तकूनु फी शानिन, और नहीं होते तुम किसी हाल में। शान, यही इसका रूट है, शीन हमजा नून, और ये कहते हैं हाल को, इसके मानी है हाल के या ये के मामले के। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मुखातिब करके अल्लाह रब्बुल इज्जत फरमाते हैं, वमा तकूनु फी शानिन, ए नबी सल्लल्लाहु अलैहि वसल्लम, तुम जिस भी हाल में होते हो, वमा ततलूहु मिन हु, वमा ततलू मिन हु मिन कुरानिन, और कुरान में से जो कुछ भी सुनाते हो, वमा ततलू, और जो कुछ पढ़ते हो, मिन हु, इसमें से, हु की जमीर कुरान के लिए आई है कि इस कुरान में से जो कुछ पढ़ते हो, मिन कुरान, कुछ कुरान, यानी कुरान का जो हिस्सा भी आप पढ़ते हो। अब क्या है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब कुरान सुनाते थे तो अहले मक्का मुखालफत करते थे। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम और आपके साथियों को तसल्ली दी जा रही है, खुशखबरी दी जा रही है कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आप जहां भी हैं, जिस हाल में हैं, इबादत कर रहे हैं, जिक्र कर रहे हैं, अल्लाह के कुरान को जो है पढ़ पढ़ कर सुना रहे हैं, जो कुछ भी आप कर रहे हैं, अल्लाह रब्बुल इज्जत जो है वो आपके एक एक अमल को देख रहा है, एक एक बात को सुन रहा है। फरमाया, वमा तकूनु फी शानि वमा ततलू मिनहु मिन कुरान, ए नबी सल्लल्लाहु अलैहि वसल्लम, तुम जिस हाल में भी होते हो और कुरान में से जो कुछ भी सुनाते हो, वला तामलून मिन अमल, और लोगों तुम जो कुछ भी काम करते हो, तुम जो भी अमल करते हो। अब आप देखें कि वला तामलून, यहाँ पे जमा का सीगा है, अगर सिर्फ रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मुखातिब किया जाता तो जो है वो नून ना होता, वो नून जमा की अलामत है। मुफस्सरीन कहते हैं कि ये जमा का जो खिताब है ये रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जानिसार साथियों से है, जानिसार साथी, वफादार साथी, और लोगों तुम जो कुछ भी करते हो, सहाबा से कहा जा रहा है कि सहाबा अल्लाह के दीन की राह में जो जान की बाजी लगा रहे हैं, जो कुर्बानियां कर रहे हैं, जो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का साथ दे रहे हैं, इल्ला कुन्ना अलैकुम शुहूदा, उस सब के दौरान हम तुमको देखते रहते हैं। ये बात बड़ी ही अहम है, इसको आप सर्कल कर लें, हाईलाइट करें, इल्ला कुन्ना अलैकुम शुहूदा, मगर हम जो हैं आप सब पर हाजिर होते हैं, सब पर गवाह होते हैं। यहाँ ये बात बताई जा रही है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो कुछ कर रहे हैं और आपके सहाबा आपके साथ जो कुर्बानी कर रहे हैं, अल्लाह रब्बुल इज्जत हर वक्त हर जगह इनके साथ हैं। फरमाया, तुम्हारे एक एक अमल को देख रहे हैं, तुम्हारी हिफाजत कर रहे हैं, तुम्हारी निगरानी कर रहे हैं, इल्ला कुन्ना अलैकुम शुहूदा, उस सब के दौरान हम तुमको देखते रहते हैं। तुफीदूना जो है फैज हासिल करना, लगे रहना, जैसे आप पहले भी पढ़ चुकी हैं ये लफ्ज, और इसके मानी क्या है कि जैसे किसी काम में मसरूफ होना, और इस तुफीदूना फी जो है जब फी की प्रेपोजिशन आती है, अब आप देखें कि तुफीदूना के बाद फा या द्वात के बाद फी आ गया है, फी का सिला भी कहते हैं और फी की प्रेपोजिशन हर्फे जर है फी, जब ये आता है तो मानी होते हैं किसी शय में, किसी चीज में निहायत इन्हिमाक, इंतहाई तवज्जो, बहुत ही जो है वो इन्हमाक जुद्दीन से मुतवज्जो होना। यहाँ पे यही बात फरमाई जा रही है कि इज तुफीदूना फी, जब तुम मसरूफ होते हो इसमें, कि जो भी काम तुम कर रहे होते हो, जिस भी काम में तुम मसरूफ होते हो, अल्लाह रब्बुल इज्जत जो है वो तुम्हारी निगरानी कर रहा होता है, हर वक्त अल्लाह की निगाहों में होते हो। ये क्या है, ये कितना बड़ा सहारा है कि अहले मक्का रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम और आपके सहाबा को तंग करते थे, सताते थे, और यहाँ पे जो है वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम और सहाबा को तसल्ली दी जा रही है कि हर लहजा हर घड़ी तुम्हारा हर अमल जो है वो मेरी निगाहों के सामने है। लोग कदर नहीं करते, मैं कदर करता हूँ। लोग झूठलाते हैं, तुम अच्छी बातें करते हो, दावत और दीन का काम उन तक पहुंचाते हो, और लोग उसका इनकार करते हैं। मैं सब देख रहा हूं कि लोगों के क्या रवैये हैं और आप लोग क्या कर रहे हैं। वमा यअज़ुबु अर्रब्बिका मिम मिसक़ाल ज़र्रतिन फिल अर्दी वला फिस समा वला यअज़ुबु। यअज़ुबु जो है ऐन ज़े बा, इसके मानी होते हैं पोशीदा होना, छुप जाना। फरमाया वला याजुबू, और कोई चीज नहीं छुपती रब्बी का तेरे रब से, कि तेरे रब से कोई चीज छुप नहीं सकती। मिसकाली जर्रतिन, मिसकाल सा काफ लाम, हकीर जर्रे के लिए लफ्ज इस्तेमाल होता है ना, जैसे असल में मिसकाल जो है जैसे वजन के लिए आता है, जैसे आप सकुलत सकुलत पहले पढ़ा था ना, वजन भारी चीज के लिए आता है, और खफत जो है हल्की चीज के लिए आता है, लेकिन यहाँ पे साथ ही जर्रा आ गया, तो जर्रा जो है ये छोटे को कहते हैं, जर्रा बराबर थोड़ी सी, और कोई चीज तुम्हारे परवरदिगार से जर्रा बराबर भी जो है वो छुप नहीं सकती। फिल अर्दी जमीन में हो, वला फिस समाई और ना ही आसमान में, तो कोई जर्रा बराबर चीज आसमान और जमीन में ऐसी नहीं है जो कि अल्लाह रब्बुल इज्जत से छुप सकती हो। वला असगरा मिन दालिका वला अकबरा, और ना ही सबसे छोटी, स्वात गैन रा ये छोटी के लिए इस्तेमाल होता है, और असगरा जो है ये इसके मानी क्या है, सबसे छोटी, असल में ये असगरू था ना, जैसे अफलू के वजन पर यहाँ पे असगरा आया हुआ है, तब्दील हुए हैं अराब, इसी तरह अकबरू सबसे बड़े को कहते हैं, और यहाँ पे अकबर आया है, यहाँ पे अराब तब्दील है। तो असल बात क्या है कि कोई चीज सबसे छोटी हो या सबसे बड़ी हो। वला असगरा मिन जालिका, अब कहा जा रहा है कि जर्रा बराबर चीज भी आसमान और जमीन में ऐसी नहीं है जो कि रब की नजर से पोशीदा हो। अब ये बात कह के फिर फरमाया वला असगरा मिन जालिका, और ना ही कोई छोटी चीज इससे भी छोटी चीज। अब देखिए जर्रा तो पहले ही बहुत छोटा है, अब कहा जा रहा है कि इससे भी छोटी चीज जो है कोई ऐसी नहीं हो सकती जो कि आसमान में हो या जमीन में हो और अल्लाह से छुपी हुई हो। वला अकबरा, और ना ही इससे बड़ी चीज, जरे से बड़ी चीज भी, तो कहाँ है होती है फिर वो, इल्ला फी किताबे मुबीन, मगर एक किताबे मुबीन में, एक साफ दफ्तर में दर्ज होती है। इसके मानी ये हैं कि अल्लाह रब्बुल इज्जत की जो किताब है उसमें हर चीज दर्ज है, और अल्लाह की किताब कौन सी है, किताबे मुबीन जो है इसका लफ्ज इस्तेमाल किया गया है, और मुफस्सरीन कहते हैं कि इसके मानी है कि वो किताब जो कि अल्लाह के पास है जिसमें सारा कुछ लिखा जाता है, तो जंगलों में दरियाओं में कोई पत्ता नहीं झड़ता, जमीन के अंधेरों में कोई दाना नहीं जाता, कोई हरी या सूखी चीज ऐसी नहीं है, मगर वो किताबे मुबीन के अंदर जो है वो लिखी हुई है। और सारी बात का निचोड़ ये है कि अल्लाह ताला आसमानों जमीन में जो कुछ हो रहा है वो सब अल्लाह के इल्म में है, जरा बराबर मामूली सा भी। तो जब इन अल्लाह रब्बुल इज्जत जमीन और आसमान की हर छोटी चीज से वाकिफ है, तो इंसान और जिन जो कुछ कर रहे हैं, उनकी जो हरकतें हैं, उनके जो अमल हैं, वो अल्लाह से पोशीदा नहीं है। वो अल्लाह की इबादत कर रहे हैं या नहीं कर रहे, वो अल्लाह का इनकार कर रहे हैं, वो क्या कर रहे हैं, इल्ला फी किताबी मुबीन, वो एक साफ दफ्तर में जो है वो दर्ज है। तो यहाँ पर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली दी जा रही है कि आप और आपके सहाबा अल्लाह के दीन को फैलाने के लिए जो है वो जो मेहनत कर रहे हैं, जो कुर्बानी कर रहे हैं, वो सब हमारी नजर में है। ऐसा नहीं है कि मोहम्मद तुम्हें और तुम्हारे साथियों को इस मुश्किल काम के लिए मैंने छोड़ दिया, बल्कि अल्लाह रब्बुल इज्जत कह रहे हैं कि तुम जो कुछ करते हो हम देख रहे होते हैं, तुम्हारे साथ जो कुछ होता है हम उससे बेखबर नहीं है। तो दूसरी तरफ जो मुखालफीन है उनको डराया जा रहा है, उनको तंबीह की जा रही है कि तुम जो रोड़े अटकाते हो, तुम जो तंग करते हो, तुम जो सताते हो, ये मत समझो कि अल्लाह तुम्हारी हरकतों को देख नहीं रहा, ये मत समझो कि तुम्हारे जो करतूत है उसकी बाज पुरस नहीं होगी, जो कुछ तुम कर रहे हो खबरदार रहना, सब अल्लाह के दफ्तर में लिखा जा रहा है, इल्ला फी किताबी मुबीन, खुली किताब में लिखा जा रहा है। फिर आप देखिए कि आयत नंबर 62 में अल्लाह रब्बुल इज्जत ने जो है वो फरमाया कि जो अल्लाह के दोस्त हैं उनके लिए जो है वो कोई खौफ नहीं है। अल्लाह खबरदार सुनो, इन्ना औलिया अल्लाह ही, बेशक जो अल्लाह के वली हैं, अल्लाह के दोस्त हैं, ला खौफुन अलैहिम वला हुम यहज़नून, उनके लिए किसी खौफ और रंज का मौका नहीं है। अब यहां पर दो तीन सवाल पैदा होते हैं। पहली चीज तो ये कि अल्लाह के वली कौन है, औलिया कौन है। औलिया का लफ्ज जो है ये वली से निकला है, वो लाम या, वली वाहिद है, औलिया जमा है, इसके मानी है लुगत में करीब के, कुर्बत, करीब होना। इस एतबार से फिर औलिया अल्लाह के मानी होंगे कि वो सच्चे और मुखलिस मोमिन, जिन्होंने अल्लाह की अताअत करके और गुनाहों से इज्तनाब करके अल्लाह का कुर्ब हासिल कर लिया। तो अल्लाह के वली कौन है? इस सिलसिले में जो है वो हजरत अब्दुल्ला बिन मसूद रजी अल्लाह उन्होंने फरमाया कि एक शख्स ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सवाल किया कि आप उस शख्स के बारे में क्या कहते हैं जो किसी बुजुर्ग से मोहब्बत करता है मगर अमल के एतबार से इनके दर्जे को नहीं पहुंचता। आपने फरमाया, अल मरु मा मन अहब, हर शख्स उसी के साथ होगा जिससे उसको मोहब्बत है। तो औलिया अल्लाह जो है वो हो सकते हैं जो कि अल्लाह से मोहब्बत करते हैं, जो कि अताअत करके, बंदगी करके अल्लाह की अताअत हासिल करते हैं, जो बंदगी करके, अताअत करके अल्लाह की रजा हासिल करते हैं। जैसे औलिया अल्लाह की सिफात आप अगली आयात में भी पढ़ेंगी, इसी तरह एक हदीसे कुदसी है कि अल्लाह ताला ने फरमाया, मेरे औलिया मेरे बंदों में से वो लोग हैं जो मेरी याद के साथ याद आए और जिनकी याद के साथ मैं याद आऊं। और इसी तरह जो है वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने औलिया अल्लाह की ये पहचान बताई, अल्लज़ीना इज़ा रुऊ ज़ुकिरल्लाह, जिनको देखकर खुदा याद आ जाए, जिनकी सोहबत में आप बैठे तो आपको अल्लाह से मोहब्बत हो। तो पहली चीज ये फरमाया कि जो अल्लाह के दोस्त हैं, जो अल्लाह के औलिया हैं, उनके लिए कोई खौफ नहीं है। खौफ किस चीज का होता है? मुस्तकबिल का, फ्यूचर का, तो उन्हें कोई खौफ नहीं है। और हजन जो है या जुनून जो है फरमाया, तो हा ज़ेनून जो है ये इसका ताल्लुक माजी से होता है कि انسان دنیا میں جو عمل کرتا ہے اس کا انسان کو جو ہے وہ ایک غم لگا ہوا ہوتا ہے. تو فرمایا کہ یہ جو اللہ کے بندے ہیں ان پر جو ہے وہ ماضی کا کوئی غم نہیں ہوگا اور مستقبل کا کوئی خوف نہیں ہوگا. اور مستقبل سے مراد قیامت کی ہولناکیاں ہیں. دوسری اہم بات کہ اولیاء اللہ کی تعریف کیا ہے, کسے کہتے ہیں. اب آپ دیکھیے آیت نمبر 30, یہاں پہ آیت نمبر 63 میں فرمایا الذین آمنوا وکانوا یتقون. یہاں پہ دو صفات ان کی بتائی گئی ہیں. نمبر ایک, وہ لوگ جو ایمان لائے. جو اللہ کے دوست ہیں وہ کون ہے؟ جو ایمان لائے. نمبر دو, وکانوا یتقون, اور جنہوں نے تقویٰ کا رویہ اختیار کیا. ایمان اور تقویٰ کسے کہتے ہیں؟ بہت دن ہو گئے آپ کو ایمان کے بارے میں پڑھتے ہوئے, یا ایھا الذین آمنو, یا ایھا الذین آمنو, کہ اے ایمان لانے والو. تو ایمان کسے کہتے ہیں؟ ایمان محض دعوے کا نام نہیں ہے. کسی شخص کا زبان سے یہ اعلان کر دینا کہ وہ مومن ہے اسے مومن ہی بنا دیتا. اللہ رب العزت قرآن میں کہتے ہیں وَمِنَ النَّاسِ مَن يَقُولُ آمَنَّا بِاللَّهِ وَبِالْيَوْمِ الْآخِرِ وَمَا هُم بِمُؤْمِنِينَ. لوگوں میں سے بعض وہ ہیں جو کہتے ہیں کہ ہم اللہ پر اور آخرت کے دن پر ایمان لائے, حالانکہ وہ ایمان لانے والے نہیں ہیں. اب آپ دیکھیں کہ وہ لوگ ہیں جو کہہ رہے ہیں کہ ہم ایمان لائے اور اللہ کہہ رہا ہے کہ وہ ایمان لانے والے نہیں ہیں. یہ کون ہیں جن کے قول اور فعل میں تضاد ہے؟ یہ کون ہیں جو منافق ہیں؟ یہ کون ہیں جو جھوٹے ہیں, جو وعدے کو پورا نہیں کرتے, جو آخرت کی تیاری نہیں کرتے, جن کا ایمان جو ہے دل اور دماغ کی گہرائیوں تک اپنا اثر نہیں چھوڑتا, جن کا ایمان ان کے ارادے اور اختیار کو اپنی گرفت میں نہیں لے لیتا, جن کا ایمان ان کے عملوں کو بدل نہیں دیتا, وہ مومن نہیں ہے. اور اس سلسلے میں میں آپ کے سامنے جو ہے وہ ایک مثال رکھنا چاہتی ہوں کہ آپ دیکھیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے جب دین اسلام کو جو ہے وہ پیش کیا تو اس وقت مکہ والوں کی کیا حالت تھی؟ مکہ والے کیا کرتے تھے؟ وہ شراب پیتے تھے. جیسے آج موجودہ دور میں آپ دیکھیں کہ لوگ شراب کی لت میں جو ہے وہ ڈوبے ہوئے ہیں, اور اس زمانے میں عرب کا معاشرہ بری طرح شراب کے اندر جو تھا وہ ڈوبا ہوا تھا. شراب کا جو مرض تھا, جو اس کی عادت تھی, وہ اس کے اندر تھا. اور جب اسلام آیا تو ان کی زندگیوں میں کیسے انقلاب آیا. اب آپ دیکھیں کہ میں آپ کے سامنے امریکہ کی ایک مثال پیش کرتی ہوں. امریکہ کتنا تعلیم یافتہ ہے, اور آپ سوچیں کہ کتنے اس کے پاس جو ہیں وہ ریسورسز ہیں, وسائل ہیں. 1919 میں پارلیمنٹ نے قانون پاس کیا کہ امریکہ میں شراب حرام کر دی گئی. اب اس قانون پر سختی سے عمل کرنے کے لیے گورنمنٹ کی پوری مشینری جو تھی وہ حرکت میں آ گئی. بحری بیڑے جو تھے, بحری جو کشتیاں تھی, جہاز تھے, اس میں بھی فوج جو تھی مقرر کر دی گئی تاکہ شرابی جو ہیں وہ باہر نکل کر جو ہیں سمندر کے راستے باہر جا کر جو ہے وہ شراب وغیرہ جو ہے وہ استعمال نہ کر سکیں. اور اسی طرح جو فضائیہ تھا, جیسے جہاز جو تھے ہوائی جہاز, اس میں بھی نگرانی کی گئی. ریڈیو, اخبارات, رسائل, کتابیں, میڈیا پوری طرح جو ہے وہ اس کا استعمال کیا گیا تاکہ شراب کی مذمت کی جائے. پوری طرح پروپیگنڈا کہ شراب حرام ہے, شراب نہیں پی جا سکتی, اور اس پر بین جو ہے وہ لگایا گیا. حتیٰ کہ شراب سے نفرت دلانے کے لیے تقریریں کی جانے لگیں, تصویریں چھاپی گئیں. جو سینمے ہیں, تھیٹر جو ہیں, اس میں شراب کے موضوع پر فلمیں تیار کی گئیں اور دکھائی گئیں. متواتر مسلسل 14 ایئر 14 سال حکومت نے مہم چلائی کہ شراب جو ہے وہ نہیں پی جا سکتی، شراب استعمال نہیں، اس کو خریدنا بیچنا ہر طرح انہوں نے بین کیا، یہاں تک کہ کروڑوں ڈالر گورنمنٹ نے خرچ کیے، لاکھوں افراد کو جیلوں میں ٹھونسا، ہزاروں لوگوں پر فائن کیا اور کئی ہنڈرڈ لوگ جو تھے وہ جان سے ہاتھ دھو بیٹھے، مگر یہ ساری تدابیر کرنے کے باوجود امریکہ کی جو سوسائٹی ہے، امریکن معاشرہ جو ہے، اسے شراب کی محبت کم نہ ہوئی بلکہ اضافہ ہی ہوا، جتنی جتنی پابندیاں بڑھتی گئیں اور فائن ہوتا گیا اور ان کو جو ہے وہ دبایا گیا، اتنا زیادہ اس میں لوگ جو تھے وہ اور ملوث ہوتے گئے، بلکہ کچھ اور اضافہ ہوا، جب سروے کیا تو پتا چلا اور اضافہ ہے، چھپ چھپا کر ادھر ادھر لوگ شراب کا شوق پورا کرتے تھے، ہیلے بہانے ڈھونڈ کر قانون کا منہ چڑھاتے تھے، آخر مجبور ہو کر حکومت نے 1933 میں یہ جو شراب کی حرمت کا قانون تھا اس کو منسوخ کر دیا۔ اب بتائیں گے کس کی فتح تھی، امریکن سوسائٹی میں قانون کی فتح تھی یا امریکی معاشرے کی عادت کی فتح تھی، کس کی فتح تھی؟ یہ جو لوگ تھے، سوسائٹی تھی، اس کی عادت، ہیبٹ، اس کے آگے قانون جو تھا اس کو گھٹنے ٹیکنے پڑے۔ اب آپ دیکھیں کہ ایک طرف جو ہے میں یہ مثال آپ کے سامنے رکھی، اور دوسری طرف آپ دیکھیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے جب اسلام کی دعوت دی تو عرب سوسائٹی شراب کی لت میں کتنی بری طرح ڈوبی ہوئی تھی، اور حتیٰ کہ ایک شاعر جو ہے، یعنی ان کی شاعری میں بھی، ان کی باتوں میں، ان کی محفلوں میں، ان کے لینے دینے میں، ان کے کاروبار تھے، ہر طرف شراب تھی، اور ایک شاعر شراب کے بارے میں کہتا ہے کہ جب میں مر جاؤں تو مجھے انگور کی بیل کے نیچے دفن کرنا تاکہ اس کی جڑوں سے موت کے بعد بھی میرے رگو ریشے سیراب ہوتے رہیں۔ اسی طرح عربوں کا ایک بڑا مشہور شاعر تھا، جب ہم ایم اے عربی میں پڑھ رہی تھی، اس کی اسٹوڈنٹ تھی، تو امراؤ القیس ان کا بڑا مشہور شاعر ہے، کہتے ہیں کہ جب اس کو اپنے باپ کے قتل کی خبر ملی تو اس وقت وہ شراب کی محفل میں بیٹھا ہوا شراب پینے پلانے میں مصروف تھا، جب باپ کی ڈیتھ کی خبر ملی تو ظاہر نشے میں تھا، اور پتہ ہے اس نے کیا کہا، الیوم خمر و غدن امر، آج تو ابھی میں شراب پی رہا ہوں، کل دیکھوں گا کہ کل سوچوں گا مجھے کیا کرنا ہے۔ اب آپ دیکھیں کہ یہ تھے مکہ کی سوسائٹی، یہ تھے وہاں کے لوگ، لیکن جب اسلام آیا اور قرآن نازل ہوا اور بتایا گیا کہ اے ایمان لانے والو، یہ جو شراب ہے اس میں نفع بھی ہے لیکن نقصان زیادہ ہے، جب یہ کہا گیا کہ جب نماز پڑھو تو شراب کے قریب نہ جاؤ، جب یہ کہا گیا، جب تیسرا حکم نازل ہوا کہ یہ شراب اللہ نے حرام کر دی، تو یہ جو شراب کے بہت ہی رسیا تھے، دیوانے تھے، متوالے تھے، تو انہوں نے کیا کیا، وہ ایسا ایمان لائے تھے کہ ان کی زندگیوں میں ایمان نے انقلاب پیدا کیا تھا، اب شراب ان کو محبوب نہ رہی، اللہ اور اللہ کے رسول کی محبت ہر چیز پر غالب آ گئی۔ اب آپ دیکھیں کہ کئی سالوں سے، صدیوں سے وہ شراب پیتے پلاتے تھے، لیکن یہ کہ جب یہ آیتیں نازل ہوئی تو صحابہ بعض منہ سے شراب لگی ہوئی تھی، شراب پی رہے تھے، بعض پلا رہے تھے، بعض کا کاروبار تھا، بعض اس کے بغیر رہ نہیں سکتے تھے، لیکن یہ کہ انہوں نے شراب کے مٹکے توڑ دیے، انہوں نے اپنے ہونٹوں سے لگے پیالوں کو پھینک دیا، اتنی کثرت سے شراب پھینکی گئی، اتنی کثرت سے شراب بہائی گئی کہ مٹی جو تھی اس، اگر کبھی جیسے بارش ہوتی تھی تو اس میں سے شراب کی خوشبو آتی تھی۔ تو یہ کس کی جیت تھی؟ یہ ایمان کی جیت تھی۔ یہ کون تھے؟ یہ ایمان لانے والے تھے۔ تو کوئی بھی عادت خواہ کتنی ہی پختہ کیوں نہ ہو، لیکن جب ایمان جو ہے وہ لاتے ہیں، اور سچا ایمان، تو وہ عادت جو ہے وہ ایمان جو ہے نا، اس کے نتیجے میں وہ عادت جو ہے وہ بدل جاتی ہے۔ تو اصل بات کیا ہے کہ یہاں پر جو ہے جو کہا جا رہا ہے، الذین آمنوا، وہ لوگ جو ایمان لائے، تو آپ بھی سوچیں کہ میرا ایمان کیسا ہے، میرے اندر کتنی عادتیں ہیں جو کہ خراب ہیں، جو کہ اللہ کو ناپسند ہیں، کتنی صفات ہیں جو میری اندر پائی جاتی ہیں جو میرے اللہ کو پسند نہیں ہیں، تو میں جو ہے وہ अपनी उन आदतों को क्यों नहीं छोड़ती, जैसे झूठ बोलना या ये के जो है वो वादा खिलाफी करना, आंखों की हिफाजत ना कर पाना या ये के जबान की हिफाजत ना करना, फिर इसी तरह नमाजें जो फर्ज हैं उसमें कमी हो जाती है, या फिर सिला रहमी नहीं करते रिश्तेदारों के साथ जो हुस्ने सुलूक करना चाहिए उसमें कमी हो जाती है। वो यानी आप में से हर शख्स अपने आप को खूब जानता है, मैं अपने आप को खूब जानती हूँ, आप अपने आप को खूब जानती हैं, तो आप अपना मुहासबा करें, आप सोचें कि मेरा कैसा ईमान है, क्या मेरा ईमान जो है वो मेरी जबान की नोक से मेरे मेरे खून के अंदर गर्दिश करता है, मेरे अमल के अंदर जो है वो गर्दिश करता है। तो असल बात यह है कि ईमान जो है ना वो चेंज का नाम है, तब्दीली का नाम है, इनकलाब का नाम है, कुछ कर गुजरने का नाम है। ईमान के बारे में मैं आपके सामने एक और कहानी रखती हूँ कि हजरत उम्मे सलमा रजी अल्लाह बयान करती हैं कि रसूल अल्लाह के पास दो आदमी अपने झगड़े का फैसला कराने के लिए आए, वो मीरास के बारे में झगड़ रहे थे। हर शख्स दोनों में से हर एक कह रहा था हाजा हक्की हाजा हक्की, वो कहता था ये हक मेरा है, ये हक है, यानी सबूत किसी के पास नहीं था, मगर वो दूसरे के बारे में कहता था ये नहीं ठीक, मैं ठीक हूं, ये मेरा हक है। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अंदाजा कर लिया कि बात कुछ भी नहीं, हर एक के अंदर जो है अनानियत बोल रही है। आपने इनके दिल और दिमाग को झंझोड़ते हुए कहा मैं एक इंसान हूं और तुम अपने झगड़े का फैसला कराने के लिए मेरे पास आए हो, हो सकता है तुम में से कोई दूसरे के मुकाबले में ज्यादा चरब जबान हो, ज्यादा बातें करने वाला हो और अपने मौकफ को बेहतर तरीके से बयान कर दे, तो मैं इसकी बात को सुनकर इसके हक में फैसला कर लूं। लेकिन याद रखना, जिसको मैंने इसके भाई के हक में से कुछ हिस्सा दे दिया वो आग का टुकड़ा होगा, उसे चाहिए कि दूसरे के हक को कबूल ना करे। अब आप देखें कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उनके दिलों में अल्लाह का खौफ पैदा किया, आखिर जो है उसकी पकड़ का एहसास दिलाया। अब वो दोनों जो झगड़ने वाले थे जब उन्होंने ये जुमले सुने तो उनके अंदर ऐसा अल्लाह का खौफ पैदा हुआ, ऐसी उनको आखिरत की फिक्र हुई कि दोनों रो पड़े। हर एक दूसरे को कहने लगा मेरा हक भी आप ले लें, मैं अपने हक को छोड़ता हूं। मेरा हक भी दूसरे को कहने लगा आप ले लें, मैं अपने हक से दस्तबरदार होता हूं। इस पर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अब जब तुम इस तरह से सोचने लगे हो तो मुनासिब है कि ये जो विरासत है इसको आपस में तकसीम कर लो और अपना अपना हक ले लो, और तकसीम करते हुए अगर किसी के हक में से कुछ दूसरे के हक हक में यानी तकसीम करते वक्त अगर किसी के हक में से कुछ दूसरे के हिस्से में जाने का एहतमाल भी हो तो दरगुजर से काम लो और उसे जो है वो जायज करार दो, उसे छोड़ दो। तो इसको ईमान कहते हैं। अब आप देख लें कि आपके मामलात क्या हैं, आप क्या करती हैं, और यहाँ पे कहा जा रहा है कि जो अल्लाह के दोस्त हैं उनके लिए कोई खौफ नहीं, कोई गम नहीं। क्या आप अल्लाह की दोस्त हैं? क्या मैं अल्लाह की दोस्त हूँ? अल्लाह के दोस्तों की पहली सिफत है अल्लादीन आमनू, वो लोग जो ईमान लाए। दूसरी सिफत वकानू यत्तकून, और जिन्होंने तकवा का रवैया इख्तियार किया। तकवा किसे कहते हैं? तकवा जो है वो दाढ़ी रख लेना, हिजाब पहन लेना और जो है वो शलवार को टखनों से ऊपर कर लेना, या जाहिरी तौर पर जो आमाल नजर आते हैं उसका नाम तकवा नहीं है। तकवा किसे कहते हैं? इस सिलसिले में ये बड़ी खूबसूरत जो है ये एक वाकया है, ये मैं आपको सुनाना चाहती हूँ। और रसूले पाक सल्लल्लाहु अलैहि वसल्लम ने ये वाकया अपने सहाबा को जो है वो सुनाया। कहा कि दो ईमानदार थे, एक ने दूसरे से जमीन खरीदी। अच्छा, एक ने बेची वो भी ईमानदार था, और जो जिसने खरीदी वो भी ईमानदार था। जिसने जमीन खरीदी उसको जो है बाद में जमीन से एक मटका मिला जिसमें सोना था। अब उसने जमीन फरोख्त करने वाले के वो पास गया और उसे कहा कि ये जो सोना है ना, मटका भरा हुआ सोना, ये मुझे इस जमीन में से मिला है और मैंने आपसे जमीन खरीदी थी, ये सोना नहीं खरीदा था, तो ये सोना आपकी इमानत है, आप इसको वापस ले लें। वो दूसरा शख्स जिसने बेची थी उसने कहा कि मैंने जब जमीन बेची थी तो जो कुछ इसके अंदर था सब कुछ बेचा था, वो मैंने आपके हाथ में फरोख्त कर दिया, ये मेरा नहीं है। رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، اب یہ جو دونوں تھے نا، دونوں ایماندار اس بات پر جھگڑے تھے، وہ سونا لینے کے لیے نہیں جھگڑے تھے، اس بات پر جھگڑے تھے کہ میں نے نہیں لینا، میں نے نہیں لینا، دوسرے کو کہہ رہے تھے کہ تمہارا ہے. اب وہ اپنا فیصلہ کروانے کے لیے ایک تیسرے آدمی کے پاس گئے. تیسرا بھی کتنا متقی تھا، اس نے جب دونوں کو دیکھا کہ دونوں بہت ہی ایماندار ہیں، تو اس نے دونوں سے پوچھا کہ کیا تمہاری اولاد ہے؟ انہوں نے جواب دیا کہ ہاں. ایک نے کہا میرا ایک لڑکا ہے، دوسرا بولا میری ایک بیٹی ہے. فیصلہ کرنے والے نے کہا دونوں کا آپس میں نکاح کر دو اور اس سونے کو استعمال میں لے آؤ، جو بچ جائے اسے صدقہ کر دینا. تو اسے کیا کہتے ہیں؟ اسے تقویٰ کہتے ہیں. تو جب ایمان پیدا ہوتا ہے، جب لوگ اللہ سے ڈرتے ہیں، تو سوسائٹی کے اندر ایسے خوبصورت واقعات جو ہے وہ جنم لیتے ہیں. ابھی پچھلے دنوں کی بات ہے، جب یہ نیویارک میں ایک ٹیکسی ڈرائیور نے محمد، اس طرح سے کچھ نام شروع ہوتا تھا، بنگلہ دیش کا رہنے والا بنگالی، اور کئی ہزار ڈالر اس کو ٹیکسی میں سے ملے. جو سواریاں چلی گئی تھی، اس نے ان کا رہ گیا تھا والیٹ وغیرہ، اور اس نے وہ والیٹ کے ذریعے فون کر کے جب انہیں جو ہے ان تک پہنچائے، تو آپ دیکھیں کہ یہاں کے میڈیا نے اور اخبارات میں اس کی تصویریں تھیں، اس کا انٹرویو تھا، اور حالانکہ وہ ایک طالب علم تھا اور ساتھ ساتھ وہ ٹیکسی بھی چلاتا تھا. تو یہ لوگ بڑے حیران تھے، اور ان کا ایک سروے آیا تھا یہ اخبارات میں ٹیکسی ڈرائیوروں کے بارے میں. تو انہوں نے کہا تھا کہ ہمارے پاس جو لوگ کام کرتے ہیں، اس میں جو مسلمان ٹیکسی ڈرائیور ہیں، وہ سب سے زیادہ جو ہے وہ سچائی کے لحاظ سے اچھے ہیں، اور جو چیزیں گم ہوتی ہیں یا پیسنجرز کی رہ جاتی ہیں، مسلمان ٹیکسی ڈرائیور جو ہے نا وہ واپس کرتے ہیں. تو آپ دیکھ لیں کہ آج کے رہے گزرے زمانے میں بھی مسلمانوں کی کتنی اچھی جو ہے وہ گواہی ملتی ہے. تو ضرورت کس بات کی ہے کہ میں اور آپ بھی اپنے ایمان کو زندہ کریں، خود عمل کریں، اور اس کی خوشبو، ایمان کی جو خوشبو ہے، اس کو آگے آگے جو ہے وہ پھیلائیں. اور یہاں پر بھی یہی بات کہی جا رہی ہے کہ الذین آمنوا، یہ پہلی صفت ہے کہ وہ لوگ جو ایمان لائے. دوسری صفت وکانوا یتقون، اور جنہوں نے تقویٰ کا رویہ اختیار کیا. اور تقویٰ ہے اطاعت کرنا، تقویٰ ہے گناہوں کو چھوڑ دینا، تقویٰ ہے اللہ کی فرما برداری اختیار کرنا، تقویٰ اللہ کے ڈر اور اللہ کے خوف سے ان راہوں کو بھی چھوڑ دینا جو اللہ کی نافرمانی کی طرف لے جاتی ہیں، ان محفلوں کو، ان پارٹیوں کو، ان صحبتوں کو چھوڑ دینا جس میں جو ہے وہ اللہ کی نافرمانی ہوتی ہو. تو یہ ہے اللہ کے ولی، اللہ کے دوست. خلاصہ یہ ہے کہ جن لوگوں کی صحبت میں بیٹھ کر انسان کو اللہ کے ذکر کی توفیق ملے، دنیا کی فکروں میں کمی محسوس ہو، تو اس کے یہ ولی اللہ ہونے کی جو ہے وہ علامت ہے. اس سلسلے میں میں آپ کے سامنے یہ بات بھی بتاتی ہوں. جیسے جو ہے وہ ایک دن جو ہے کسی نے کہا کہ کوئی جو ہے وہ کوئی شاگرد تھا، اور اس نے سوچا کہ میں نے جنید بغدادی رحمت اللہ علیہ کے بارے میں بہت سنا ہے، تو میں جاتا ہوں اور جا کر جو ہے نا ان سے میں بھی کچھ سیکھ کر آتا ہوں. تو جب وہ جنید بغدادی رحمت اللہ علیہ کے پاس گیا، کئی دن ان کے پاس ٹھہرا اور پھر ایک دن جانے لگا، تو جنید بغدادی رحمت اللہ علیہ جو انہوں نے کہا کہ فی فلاں کہ تم اتنے دنوں سے میرے پاس آئے ٹھہرے اور اب جا رہے ہو واپس، نہ تمہارے آنے کی بات کا مقصد پتا چلا اور نہ اب ایک دم تم جا رہے ہو اس کا کوئی مقصد بات پتا چلی. تو اس نے کہا کہ اصل میں میں نے آپ کی بڑی تعریف سنی تھی، اور لیکن یہ کہ میں آیا اتنے دن آپ کے پاس رہا، لیکن میں نے آپ کی کوئی کرامت نہیں دیکھی. تو جنید بغدادی رحمت اللہ علیہ نے پوچھا کہ اچھا مجھے یہ بتاؤ کہ جتنے دن تم میرے پاس رہے، کیا تم نے کوئی بات، میرا کوئی عمل سنت کے خلاف بھی دیکھا؟ اللہ اور اللہ کے رسول کی میرے عملوں میں کوئی نافرمانی بھی دیکھی؟ تو اس نے کہا کہ نہیں. تو جنید بغدادی رحمت اللہ علیہ نے کہا کہ بھائی جا، جنید کی کرامت یہی ہے کہ وہ اللہ اور اللہ کے رسول کی جو ہے وہ نافرمانی نہیں کرتا. تو جیسے آج کے زمانے میں لوگ جو ہے وہ کرامات چاہتے ہیں، تو اس سلسلے میں یہ بات یاد رکھیں کہ ولایت کا معیار کیا ہے. ولایت کا معیار کرامت نہیں ہے، ولایت کا معیار جو ہے وہ یہ ہے کہ کون شخص کتنا اللہ کا اور اللہ کے رسول کا فرما بردار ہے. یہی اصل میں جو ہے وہ زاہد ہے. حضرت عبداللہ بن عباس رضی اللہ عنہ کہتے ہیں کہ ولی وہ مسلمان ہے جسے دیکھ کر اللہ یاد آئے اور اللہ کی مخلوق سے اسے بے لوث محبت ہو. تو اللہ کے اولیاء, اللہ کے دوست جس محفل میں بیٹھتے ہیں تو اللہ کا ذکر کرتے ہیں, اللہ کی باتیں کرتے ہیں, جدھر سے گزر جاتے ہیں تو اللہ کا پیغام پھیلاتے ہوئے گزرتے ہیں. ان کا ایک ایک عمل, ان کی ایک ایک حرکت, ان کا لباس, ان کا لینا دینا, اٹھنا بیٹھنا, جینا مرنا, ایک ایک چیز میں جو ہے وہ اللہ جو ہے اللہ اور اللہ کے رسول کی جو ہے وہ یاد نظر آتی ہے. اب یہاں پر بتایا جا رہا ہے آیت نمبر 64 میں کہ جو اللہ کے ولی ہیں پھر ان کا جو ہے ان کے لیے کیا ہوگا, انہیں کیا ملے گا. دنیا اور آخرت میں ان کے لیے بشارت دی جا رہی ہے. لہم البشرا فی الحیات دنیا و فی الآخرہ, ان کے لیے دنیا اور آخرت دونوں زندگیوں میں خوشخبری ہی خوشخبری ہے. تو کیا خوشخبری ہے جو کہ انہیں جو ہے وہ دی جا رہی ہے, یہ جو اللہ والے ہیں ان کے لیے کیا خوشخبری ہے. یہاں پہ فرمایا کہ دنیا میں بھی خوشخبری اور آخرت میں بھی خوشخبری. اب دنیا میں کیا خوشخبری ہے, جیسے آپ دیکھیں کہ دنیا کی بشارت کے متعلق رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ وہ سچی خوابیں جو انسان خود دیکھے یا اس کے لیے کوئی دوسرا دیکھے جس میں ان کے لیے خوشخبری ہو. اس حدیث کو بخاری نے روایت کیا ہے. جیسے آپ کوئی اچھا خواب دیکھیں اور اس میں کوئی خوشخبری ہو, یا آپ کے لیے کوئی اچھا خواب دیکھے اور اس کے لیے خوشخبری ہو, تو ایک تو اس کے معنی یہ ہیں کہ یہ ہے کہ دنیا میں ان کے لیے خوشخبری ہے. تو دنیا میں خوشخبری سے مراد رؤیا صادقہ, سچے خواب, یا پھر وہ خوشخبری ہے دنیا میں جو موت کے وقت فرشتے ایک مومن کو دیتے ہیں. موت کے وقت فرشتے جو ہے وہ ایک مومن کو بتاتے ہیں کہ اب تمہارا جو ہے وہ کیا انجام ہونے والا ہے, تمہیں کیا ملنے والا ہے. اور اس کے علاوہ دنیا کی زندگی میں خوشخبری سے مراد غلبہ, اسلام کا غلبہ, مسلمانوں کا غلبہ, مسلمانوں کے لیے فتوحات. وفی الآخرہ, اور آخرت میں خوشخبری. اور آخرت میں مفسرین آخرت میں خوشخبری کے حوالے سے کہتے ہیں کہ اس کے معنی یہ ہیں کہ موت کے وقت بھی کوئی وحشت نہیں ہوگی, قبر میں بھی وحشت نہیں ہوگی, اور جب وہ قبر سے اٹھیں گے تو بھی کوئی وحشت نہیں ہوگی, اور وہ قبروں سے مٹی جھاڑتے ہوئے یہ کہتے ہوئے اٹھیں گے الحمدللہ الذی اذهب عنا الحزن, شکر ہے اس اللہ کا جس نے ہمارا غم جو ہے وہ ہم سے دور کر دیا. تو اصل میں اب آپ دیکھ لیں کہ دنیا کی زندگی ہے یا آخرت کی, دونوں جگہ انہیں جو ہے وہ کامیابی ہے. اور یہاں پہ یہ دنیا اور آخرت دونوں جگہ جو کامیابی کا ذکر ہے, یہ کس کے بارے میں کہا جا رہا ہے؟ جو اللہ کے ولی ہیں, جو اللہ کے دوست ہیں, جو اللہ کے دوست ہیں, جو اللہ کی خاطر جو ہے وہ عمل کرنے والے ہیں. اب یہاں پر آپ ایک یہ بات بھی یاد رکھیں کہ دنیا کی جو بشارت ہے اس سلسلے میں مفسرین یہ بھی کہتے ہیں, جیسے کسی مسلمان کی دوسرے لوگ تعریف کریں, اس کو اچھا سمجھیں, تو یہ مومن کے لیے نقد خوشخبری ہے. اسے صحیح مسلم نے روایت کیا ہے. وہ خود نہیں اپنے آپ کو اچھا سمجھے, وہ خود اپنی تعریف نہیں کرے, لیکن اللہ تعالیٰ نے باقی دنیا والوں میں, باقی لوگوں میں اس کے لیے محبت رکھ دی ہے. لوگ اس کی تعریف کرتے ہیں, لوگ اس سے محبت کرتے ہیں, لوگ اس سے پیار کرتے ہیں, اچھا سمجھتے ہیں, اچھا مسلمان سمجھتے ہیں. تو یہ بھی دنیا کے اندر جو ہے یہ خوشخبری ہے. لا تبدیل لکلمات اللہ, اللہ کی باتیں بدل نہیں سکتی. کلمات سے مراد اللہ کے وعدے ہیں, اور اللہ کے وعدے جو ہیں وہ اٹل ہیں, وہ پورے ہو کر رہیں گے, اور یہی ہے اصل کامیابی. ذالک هو الفوز العظیم, یہی بڑی کامیابی ہے. تو اب اللہ نے جو ہے وہ ایک مسلمان کے ساتھ یا مسلمانوں کے ساتھ کیا وعدے کیے ہیں؟ اللہ تعالیٰ نے یہ وعدے کیے ہیں کہ مسلمان جو ہیں ان کو اللہ کی رضا ملے گی، اللہ ان سے جو ہے وہ راضی ہوگا، اللہ ان سے جو ہے وہ خوش ہوگا، اور ان کے لیے جنت الفردوس جو ہے وہ انتظار کر رہی ہے، جو اللہ کے متقی بندے ہیں، اللہ کے پیارے بندے ہیں. ذالک هو الفوز العظیم، یہی بہت بڑی کامیابی ہے. تو یہ کامیابی جسے مل جائے اسے اور کیا چاہیے کہ ان کا اللہ ان سے جو ہے وہ راضی ہو جائے. اور آپ دیکھ لیں کہ بڑی کامیابی سے مراد پھر اللہ کے ہاں جو ہے وہ کامیاب ہونا ہے، پاس ہونا ہے، رب کی رضا کا ملنا، جنت کا ملنا. تو اللہ تعالیٰ اپنے نیک بندوں کو ضرور جنت میں داخل کرے گا، اور جنت سے بڑھ کر اور کون سی بات ہے جو کہ کون سی ایسی چیز ہے جو کہ جنت سے بڑھ کر جو ہے وہ بڑی جو ہے وہ کامیابی ہے؟ تو سب سے بڑی کامیابی جنت ہے اور رب کی رضا ہے. اب آیت نمبر 65 جو ہے اس میں رسول اللہ صلی اللہ علیہ وسلم کو تسلی دی جا رہی ہے، وَلَا يَحْزُنْكَ قَوْلُهُمْ، اے نبی جو آپ کو رنجیدہ نہ کریں. حازنون اس کا مطلب ہے غمزدہ کرنا، قَوْلُهُمْ ان کی باتیں. تو وہ کیا باتیں کرتے تھے جو رسول اللہ صلی اللہ علیہ وسلم کو افسردہ کرتی تھی؟ تو اہل مکہ مذاق اڑاتے تھے، تو کہا اے محمد آپ کافروں کی جھوٹی باتوں کی پرواہ نہ کریں، آپ غم نہ کریں. ان العزت للہ جمیع، عزت ساری کی ساری اللہ کے اختیار میں ہے. هو السمیع العلیم، اور وہ سب کچھ سنتا اور جانتا ہے. تو عزت جو ہے اللہ کے اختیار میں ہے، اس کے کیا معنی ہے؟ اس کے معنی یہ ہے کہ اگر اہل مکہ جو ہیں یا کافر جو ہیں یہ آپ کا مذاق اڑا رہے ہیں، تانے دے رہے ہیں، کبھی کہتے ہیں کہ خزانہ کیوں نہیں اتارا گیا، کبھی کہتے ہیں کہ یتیم جو ہے اس کو پیغمبری مل گئی، کبھی کہتے ہیں کسی سردار پر وحی نازل کیوں نہیں ہوتی، تو ان کی یہ جو باتیں ہیں آپ کو اس پہ غم نہیں کرنا چاہیے، کیونکہ عزت کا مالک اللہ ہے. یہ چیز جس کو بھی ملتی ہے اللہ کے دیے سے ملتی ہے. اگر اللہ نے تمہیں اور تمہارے صحابہ کو، تم پر ایمان لانے والوں کو عزت دینے کا فیصلہ کر لیا ہے، تو کون اللہ کا ہاتھ پکڑ سکتا ہے؟ کون اللہ کو روک سکتا ہے؟ ان العزت للہ جمیعا، عزت ساری کی ساری اللہ کے اختیار میں ہے. بڑی خوبصورت بات ہے جو یہاں پر جو ہے وہ بتائی جا رہی ہے کہ اللہ رب العزت جو ہیں وہ آسمان اور زمین کی مملکت کے جو ہیں وہ مالک ہیں، ہر چیز پر اللہ تعالی غالب ہیں، اور اللہ ہی کے پاس جو ہے وہ دولت ہے. تو کیا کرنا چاہیے؟ اللہ کے پاس عزت تلاش کرنی چاہیے، اللہ کی طرف رجوع کرنا چاہیے. هو السمیع العلیم، اور وہ سب کچھ سنتا اور جانتا ہے. اس کے معنی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کو لوگ جو کچھ کہہ رہے ہیں اور آپ کے صحابہ کے ساتھ جو سلوک کیا جا رہا ہے، سب کچھ اللہ سنتا بھی ہے اور جانتا بھی ہے. تو یہاں پہ آپ کو اور آپ کے ساتھیوں کو صبر اور توکل کی تعلیم دینا ہے. جب اللہ ساری باتیں سنتا اور جانتا ہے تو ہر بات کا جواب وہ اپنے وقت پر ظاہر کرے گا، بس تم صبر کے ساتھ اپنے کام کرتے چلے جاؤ. یہاں پر ہر مسلمان کے لیے ان آیات میں خوشخبری ہے، آج کے دور کے مسلمانوں کے لیے بھی خوشخبری ہے. کافر کیا کر رہے ہیں، کیا مذاق اڑا رہے ہیں، کیسے پروپیگنڈا کرتے ہیں، کیسے الزام لگاتے ہیں، کیا کرتے ہیں، یا بعض اوقات خاندان کے اندر، گھر کے اندر جو ہے وہ آپ کے ایمان کی آزمائش ہوتی ہے. تو اس میں جو ہے آپ یہ بات یاد رکھیں کہ کامیاب کون ہوں گے؟ الذین آمنوا وکانوا یتقون. کامیاب کون ہوں گے؟ اولیاء اللہ. کون کامیاب ہوں گے؟ ان العزت للہ جمیعا، جو اللہ کے پاس جو ہے وہ عزت تلاش کریں گے، جو اللہ کی طرف رجوع کریں گے، جو اللہ سے لو لگائیں گے، جو اللہ پر توکل کریں گے، جو صبر کریں گے. کیوں؟ پہلے یہ بات کہہ دی کہ تم جو کچھ کرتے ہو میں اسے دیکھ رہا ہوتا ہوں. آیت نمبر 66 سے لے کر 70 تک، 66 سے 70 تک شرک کی تردید کی گئی ہے، اور کائنات سے شرک کی تردید کے لیے دلائل دیے گئے ہیں. تیسری بات یہ بتائی گئی کہ شرک کی بنیاد جو ہے وہ گمان ہے، شرک کی جو بنیاد ہے محض گمان، کچھ بھی حقیقت نہیں ہے. الا ان للہ من فی السماوات ومن فی الارض، الا خبردار آگاہ رہو سنو، ان للہ بے شک اللہ کے لیے ہے، من فی السماواتی من جو کوئی آسمانوں میں ہو یعنی آسمانوں میں بسنے والے ہوں، ومن فی الارض اور جو کچھ زمین میں ہے یا زمین میں بسنے والے. اب یہاں پہ بتایا جا رہا ہے کہ آسمان اور زمین میں جو بھی مخلوق ہے، فرشتے، جنات، انسان، یہ کون ہے؟ یہ سب اللہ کی مملکت ہے، یہ سب اللہ کے مملوک ہے، غلام ہے. کیوں؟ اللہ ان للہ بے شک اللہ کے لیے ہے، من فی السماواتی و من فی الارض، جو آسمانوں میں ہے اور جو زمین میں ہے. وما یتبع الذین، پھر فرمایا وما یتبع الذین، اور نہیں وہ پیروی کرتے، الذین وہ لوگ جو، یدعون من دون اللہ، جو اللہ کے سوا، جو اللہ کو چھوڑ کر پکارتے ہیں شرکا، اپنے شریکوں کو. تو وہ لوگ جو اللہ کے سوا کچھ اپنے خود ساختہ شریکوں کو پکارتے ہیں، نہیں وہ پیروی کرتے. کس کی وہ پیروی کرتے ہیں؟ اِن یتبعون الا الظن، وہ محض گمان کی پیروی کرتے ہیں، کوئی حقیقت نہیں ہے، بس ایک گمان ہے محض جس کی وہ پیروی کرتے ہیں. تو اس کا مطلب ہے گمان کیا ہے؟ جیسے اٹکل کے تیر تکے چلانا. زن کسے کہتے ہیں؟ جس کی بنیاد صحیح علم پر نہیں ہوتی، نہ عقل پر، نہ فطرت پر، ایسے خیالوں پر. تو یہ انہوں نے خود سے جو اپنے خدا بنا رکھے ہیں، تو یہ گمان کی پیروی کرتے ہیں. وَإِنْهُمْ إِلَّا يَخْرُصُونَ، اور نہیں وہ مگر یخرسون، اٹکل دوڑاتے، قیاس ارائی کرتے. آپ پہلے پڑھ چکی ہیں یہ لفظ، اس کا روٹ ہے خارا سواد، اس کے معنی ہوتے ہیں جیسے درخت کے اوپر پھل لگا ہوا ہے اور اس کا اندازہ لگانا، تخمینہ. اب آپ دیکھیں کہ درخت کے اوپر جو پھل لگے ہوئے ہوتے ہیں وہ گنے تو نہیں جا سکتے، محض اندازہ کیا جاتا ہے. جیسے پچھلے دنوں پاکستان جانے کا اتفاق ہوا تو باغ جو تھے وہ اورنجز کے بھرے ہوئے تھے، تو یہ لوگ بتا رہے تھے کہ ہمارے باغ جو اورنجز والے ہیں 3 لاکھ میں بک گئے، فلاں کا 5 میں بکھا، فلاں کا 2 لاکھ میں بکا. تو میں نے پوچھا کہ کیسے اس طرح آپ بیچتے؟ تو انہوں نے کہا کہ ہم جو ہے وہ جسٹ ایک اندازہ رف ایسٹیمیٹ کرتے ہیں کہ اس باغ کے اندر ان درختوں پر اندازن جو پھل لگا ہوا ہے، اور پھر اس کو جو ہے وہ بیچ دیا جاتا ہے، اندازہ لگانا. تو اس سے یخرسون کا لفظ استعمال کیا جاتا ہے. اسی طرح اس کا مطلب ہوتا ہے قیاس ارائی کرنا، اندازہ لگانا. تو یہ جو شرک کرتے تھے، یہ کیا کرتے تھے؟ اندازے کی بنا پر، کوئی حقیقت، کوئی دلیل، کوئی ان کے پاس جو تھی وہ جو تھی مثال نہیں تھی، کوئی ان کے پاس جیسے ایسے نہیں تھا کہ کوئی وحی ہو، کوئی اللہ کا کلام ہو، جس کی وجہ سے یہ شرک کرتے ہیں. اب یہاں پر اللہ تعالیٰ پوچھ رہے ہیں کہ اللہ کی صفات تو یہ ہیں، تمہارے معبودوں کی کیا صفات ہیں؟ جن کو تم پوچھتے ہو وہ کیا کرتے ہیں؟ اللہ تو یہ ہے، هو الذی، وہ الذی، وہ ذات، جعل لکم اللیلہ، جس نے بنایا تمہارے لیے رات کو. وہ ذات وہی تو ہے جس نے بنائی تمہارے لیے رات، لتسکنو، تاکہ تم اس میں سکون حاصل کرو، لتسکنو فیہ، کہ اس میں سکون حاصل کرو. والنہار مبصرا، اور دن کو روشن بنایا. مبصرا دیکھنے والے اور دکھانے والے، جو دوسروں کو واضح اور روشن کر دے. اور مبصرا کا روٹ تو آپ کو آتا ہی ہے، با سواد را. اب یہاں پر اللہ رب العزت نے رات اور دن کو جو ہے وہ دلیل کے طور پر پیش کیا ہے کہ یہ اللہ ہے تمہارا خالق، یہی تمہارا حاکم بھی بنتا ہے. بڑی خوبصورت جو ہے یہ دو مثالیں دی گئی ہیں، ایک رات اور دوسری دن کی. اب آپ دیکھیں کہ رات کا مقصد بتایا گیا، تاکہ تم اس میں سکون حاصل کرو. اب رات کے وقت اندھیرا جو ہے وہ کیا کرتا ہے؟ وہ سکون دیتا ہے، کیونکہ جب اندھیرا ہوتا ہے ساری کائنات سو جاتی ہے، حتیٰ کہ چرند پرند بھی سو جاتے ہیں، تو ہر طرف رات چھا جاتی ہے. اور آپ دیکھیں کہ اللہ تعالیٰ نیند نازل کر دیتے ہیں، اور پھر کیا ہوتا ہے کہ سکون ملتا ہے. और अगर रात ना होती और दिन ही दिन रहता तो फिर क्या होता? तो रात जो है ये अल्लाह ताला की जो है एक बहुत बड़ी निशानी है। तो रात किस लिए? ताकि इसमें सोया जाए। वन नहार मुबसिरा, और दिन को रोशन बनाया, देखने वाला और दिखाने वाला, कि दिन की रोशनी में क्या करते हैं कि हम जो है वो अपने काम करते हैं, ताकि इसमें पढ़ाई की जाए, इसमें जॉब की जाए, इसमें हर शख्स अपनी जरूरियात जिंदगी जो है वो उसको पूरा कर सके। तो रात और रात को सुकून के लिए पैदा करने वाला, दिन को रोशन बनाने वाला ताकि काम किए जाए, अब अल्लाह के सिवा और कौन है जो कि फिर इबादत का हकदार है? वही तो जिसने ये रात और दिन जो है वो पैदा किए, ये रात और दिन इंसान को दिए। अब आप देख लें कि अगर इंसान जो है वो उलट चले कि रात के वक्त जो है वो जागता रहे और दिन के वक्त जो है वो सोता रहे, तो ये क्या है? ये अपनी फितरत से जो है वो जंग करना है, अपनी फितरत के खिलाफ जो है वो चलना है। और जब इंसान फितरत के खिलाफ चलता है तो ये क्या है? फिर ये निजामे फितरत से जंग करना है। तो आज का इंसान जो है वो उलट चलता है कि लेट नाइट और लेट मॉर्निंग, इसीलिए वक्त में बरकत नहीं है, जिंदगी में बरकत नहीं है, काम पूरे नहीं होते और काम जो है वो सिमटते नहीं है। तो यहाँ पर जो है वो रात और दिन का मकसद बताया जा रहा है कि ये है तौहीद की निशानियां किन लोगों के लिए। इन्ना फी ज़ालिका लआयातिल लिक़ौमिन यस्मऊन, इसमें निशानियां उन लोगों के लिए जो खुले कानों से पैगंबर की दावत को सुनते हैं, यस्मऊन के पैगंबर की बात को सुनते हैं और जो है वो हक बात को सुनकर जो सुनता है तो फिर समझता है। तो पहली चीज क्या होता है कि तवज्जो से सुना जाए। आयत नंबर 68 सूरत यूनुस 68 नंबर आयत में अल्लाह रब्बुल इज्जत कहते हैं, कालू, लोगों ने कह दिया, इत्तखज़ अल्लाह वलदन, कि अल्लाह ने किसी को बेटा बनाया है। तो अहले मक्का भी कहते थे कि जो है वो अल्लाह ताला ने जो है वो फरिश्तों को अपनी बेटियां बनाया है, और पहले लोग भी जो थे वो शिर्क करते थे, जैसे ईसाई हजरत ईसा अलैहिस्सलाम को, यहूदी हजरत उजैर अलैहिस्सलाम को। सुबहानहु, सुबहान अल्लाह, यहाँ पे सुबहान अल्लाह का कलमा ताज्जुब के लिए, इजहार हैरत के लिए कहा गया है कि अल्लाह ताला हर ऐब से मुनज्जा है, पाक है, अल्लाह तो बेऐब है, हुवल गनी, वो तो बेनियाज है। यहाँ पर हुवल गनीयू, ये अल्लाह की सिफत है। इसके मानी क्या है कि अल्लाह रब्बुल इज्जत जो है वो इस बात से बेनियाज है कि कोई उसकी औलाद हो, क्योंकि औलाद की जरूरत होती है ताकि इंसान की नस्ल चले, औलाद कारोबार संभाले, जब वो बूढ़ा हो जाए तो औलाद इंसान को सहारा दे, लेकिन अल्लाह इन तमाम जरूरियात और हालात से बालातर है, बेनियाज है, बरतर है। लहू मा फिस समावाति व मा फिल अर्द, आसमान और जमीन में जो कुछ है सब उसी की मिल्क है। अब यहाँ पे बताया जा रहा है कि आसमान और जमीन के जर्रे जर्रे का अल्लाह मालिक है। इन इंदकुम मिन सुल्तान बिहाजा, अब यहाँ पर जो है फरमाया कि इन इंदकुम, नहीं तुम्हारे पास, मिन सुल्तान, कोई दलील, बिहाजा, इसके लिए कि तुम्हारे पास इस कौल के लिए आखिर क्या दलील है। अतकुलूना अलल्लाहि मा ला तालमून, क्या तुम अल्लाह के मुतल्लिक वो बातें कहते हो जो तुम्हारे इल्म में नहीं है? तो किस किस बात को कहा जा रहा है कि तुम्हारे पास इस कौल के लिए आखिर क्या दलील है? ये जो अभी आपने आयत के शुरू में पढ़ा कि कालुत्तखज़ अल्लाहु वलदन, लोगों ने कह दिया कि अल्लाह ने किसी को बेटा बनाया है। अल्लाह ताला पूछते हैं तुम्हारे लिए ये जो तुम बात कर रहे हो, ये जो शिर्क कर रहे हो, ये जो ऐसे ही अपने पास से बात कह रहे हो, इसके लिए तुम्हारे पास कोई दलील हो तो बताओ। अतकुलूना अलल्लाहि मा ला तालमून, क्या तुम अल्लाह के मुतालिक वो बातें कहते हो जो तुम्हारे इल्म में नहीं है? कुल, कह दीजिए, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मुखातिब करके कहा जा रहा है ان الذين يفترون على الله الكذب لا يفلحون, کہ جو لوگ اللہ پر یفترون یعنی جو ہے وہ جھوٹ گھڑتے ہیں, وہ لوگ جو کہ اللہ پر جو ہے افترا کرتے ہیں, جھوٹ باندھتے ہیں, اللہ الکذبا جھوٹ, لا یفلحون وہ فلاح نہیں پائیں گے. تو اب یہاں پر جو ہے وہ لوگ جو کہ یہ جو کہتے ہیں نا کہ اللہ نے کسی کو بیٹا بنایا, یہ اللہ پر جھوٹ گڑنا ہے, جھوٹ گڑنے کا, یہ لوگ فلاح نہیں پائیں گے. متاعن فی الدنیا, دنیا کی زندگی جو ہے اس کی متاع ہے, متاعن کا مطلب ہوتا ہے فائدہ اٹھانا, تو متاعن فی الدنیا دنیا کی زندگی کا تھوڑا سا فائدہ ہے, یہ دنیا کی چند روزہ زندگی جو ہے اس میں جو کچھ بھی کر لیں تو یہ کیا ہے, یہ تھوڑا سا فائدہ ہے. ثم الینا مرجعہم, پھر انہیں ہماری ہی طرف پلٹ کر آنا ہے. یہاں پہ جو ہے وہ قیامت کے دن سے ڈرایا جا رہا ہے. ثم نذیقہم العذاب الشدید بما كانوا یکفرون, پھر ہم اس کفر کے بدلے جس کا وہ ارتکاب کر رہے ہیں ہم ان کو سخت عذاب کا مزہ چکھائیں گے. تو انسان دنیا کی زندگی میں کچھ بھی کر لے, جھوٹ بول لے, شرک کر لے, اللہ کی نافرمانی کر لے, اپنی منمانی کر لے, کچھ بھی کر لے, اور جو ہے ناجائز طریقے سے مال کما لے, حلال حرام میں تمیز نہ کرے, جو کچھ بھی انسان کرتا ہے تو وہ کیا ہے کہ کہا کہ متاعن فی الدنیا, دنیا کی زندگی کا بس تھوڑا سا مزہ اٹھانا ہے, یہ عارضی دنیا کے مزے ہیں, فائدے ہیں. پھر لوگ کہاں جائیں گے, انہیں لوٹ کر ہمارے ہی پاس آنا ہے, پھر ہمیں انہیں ان کے کفر کی وجہ سے سخت عذاب کا مزہ چکھائیں گے. ثم نذیقہم, اس کا روٹ ہے ذال وقاف, ذوق سے ہے, ذائقہ بھی کہتے ہیں, اور پھر ہم چکھائیں گے ان کو عذاب, شدید عذاب کا مزہ. کیوں؟ بما کانوا یکفرون, کہ یہ لوگ جو ہیں وہ کفر کرتے ہیں, یہ لوگ اللہ کی نافرمانی کرتے ہیں.